الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ٹھیک ہے، درود شریف تھوڑا سا زور سے بھی پڑھ سکتے ہیں، کوئی اس میں منع نہیں ہے، بہت زور سے پڑھنے کی اجازت نہیں ہوتی، لیکن زبان ہلا کر کے تھوڑی سی آواز نکل جائے تو آپ لوگوں کے لیے تو اور بھی اچھا ہے، کیونکہ آپ لوگ بھی چھوٹے ہیں، بچے ہیں نا. ٹھیک ہے، تو سیرت النبی صلی اللہ علیہ وسلم کی کلاس جو ہماری چل رہی تھی عید الاضحیٰ سے، بقر عید سے پہلے، تو اس میں ہم کیا بات کر رہے تھے؟ کوئی ہمیں یاد دلائے گا؟ ویسے ہمیں یاد ہے لیکن دوسروں کو یاد دلائے گا. بقرعید سے پہلے آپ کیا کہہ رہے تھے؟ اذان کے بارے میں بات چل رہی تھی. ٹھیک ہے، اچھا، اذان تو بگ ٹاپک تھا، اس بگ ٹاپک کے اندر جو ایک اسمال ٹاپک کے اوپر بات چل رہی تھی، اسی کے اندر ہاں خواب کے اوپر بات چل رہی تھی. آپ یہ کہہ رہے تھے خواب کے اوپر بات چل رہی تھی کہ خواب کی کیا حقیقت ہے، خواب کیسے آتا ہے، اور کون سا والا خواب سچا ہوتا ہے اور کون سا والا خواب سچا نہیں ہوتا. یہ کسی کو یاد ہے؟ خواب کے سچے اور نا سچے ہونے کے بارے میں بھی بات ہوئی تھی، اس کے بارے میں آپ کو کچھ بتایا تھا. خواب جب ہم سوتے ہیں تو کیا ہوتا ہے؟ ہماری روح، ہاں ہماری روح جو ہے وہ ہماری جسم سے نکل جاتی ہے. ٹھیک ہے، پوری کی پوری نہیں نکلتی، لیکن اس کا تھوڑا حصہ جو ہے نا وہ نکل جاتا ہے، اور نکل کر کے وہ کدھر جاتا ہے؟ وہ جاتا ہے ایک روحانی دنیا کی طرف، عالم الامثال بھی اس کو کہتے ہیں، روحانی دنیا بھی کہہ سکتے ہیں. ٹھیک ہے، وہ اس ڈائریکشن میں فوراً سی یوں کر کے بھاگتی ہے روح. ٹھیک ہے، تو اب وہاں پہ جاتی ہے، تو اب وہاں سے نا پھر وہ گویا کہ جیسے کہ ایک دم اونچی جگہ پہ جا کر کے وہ بیٹھ گئی. اب اس کو تو وہاں سے نا کچھ بھی نظر آ سکتا ہے. کیا نظر آ سکتا ہے اس کو؟ خواب کے اندر جو لوگ مر چکے ہیں عالم برزخ، قبر میں جو لوگ جا چکے ہیں، وہ قبر کے لوگ اس کو نظر آ سکتے ہیں. اس کو جو ہے وہاں پہ جا کے جنت نظر آ سکتی ہے، جہنم نظر آ سکتی ہے، اس کو اللہ تعالیٰ کا عرش نظر آ سکتا ہے، اس کو اللہ تعالیٰ کا نور بھی نظر آ سکتا ہے. اللہ تعالیٰ کا نور نظر آتا ہے، اس کو کہتے ہیں کہ اللہ تعالیٰ کی زیارت ہو گئی. ٹھیک ہے، اللہ تعالیٰ کی زیارت کا مطلب یہ نہیں ہوتا کہ اللہ تعالیٰ کی کوئی نعوذ باللہ تو شکل نظر آ رہی ہے، چہرہ، ہاتھ پیر ایسا نظر آ رہا ہے، نہیں. اللہ تعالیٰ کی زیارت کا ہونے کا مطلب یہ ہوتا ہے کہ ایک ایسا نور، لائٹ ایسی نظر آتی ہے جو بالکل ڈفرنٹ قسم کی ایک لائٹ ہوتی ہے. ٹھیک ہے، ہمارے اکابرین کو کثرت کے ساتھ اللہ تعالیٰ کی زیارت ہوا کرتی ہے، ہوا کرتی تھی بھی اور ابھی بھی ہوا کرتی ہے. لیکن آج کل امام ابو حنیفہ رحمۃ اللہ علیہ کے بارے میں کتابوں میں لکھا ہے کہ 100 سے زیادہ مرتبہ اللہ تعالیٰ کی زیارت ہوئی ان کو اپنے خواب کے اندر، اور امام احمد ابن حنبل رحمۃ اللہ علیہ کے بارے میں بھی یہی ہے، اور دوسرے مشائخ کے بارے میں. ٹھیک ہے، تو اللہ تعالیٰ کی بھی زیارت ہو جاتی ہے، اور نبی علیہ الصلوۃ والسلام کی بھی زیارت ہو جاتی ہے، اور دوسرے لوگوں کی بھی. ٹھیک ہے، اچھا، جھوٹا اور سچا، اب یہ اتنا تو آپ کو یاد دلا دیا، تو جھوٹے سچے والی بات یاد آئی کہ کب جھوٹا ہوتا ہے کب سچا ہوتا ہے؟ جب شیطان کی طرف سے کب خواب آتا ہے اور شیطان کی طرف سے کب نہیں خواب آتا. اب کیا ہوتا ہے؟ ہاں، بہت زبردست، ماشاءاللہ. ٹھیک ہے، کہ جب روح جو ہے نا وہ نکل کر کے اس کی طرف جا رہی ہوتی ہے نا، عالمی امثال کی ڈائریکشن میں جا رہی ہوتی ہے نا، تو اس کی جو توجہ ہوتی ہے، اس کا جو رخ ہوتا ہے، اس کی آنکھیں ہوتی ہیں، وہ ہوتی ہے روحانی دنیا کی طرف. ٹھیک ہے، اس وقت جو اس کو خواب آ رہے ہوتے ہیں نا، اس وقت جو اس کو چیزیں نظر آ رہی ہوتی ہیں، وہ جھوٹی نہیں ہوتی. ٹھیک ہے، لیکن جب وہ وہاں سے واپس آ رہی ہوتی ہے نا، اس ڈائریکشن میں جب آ رہی ہوتی ہے ہمارے جسم کی طرف، جسمانی دنیا کی طرف، تو اس وقت جو اس کو چیزیں نظر آ رہی ہوتی ہیں نا، وہ شیطان اس کے اندر انوالومنٹ کر رہا ہوتا ہے، شیطان اس کے اندر چیزیں ڈال رہا ہوتا ہے. تو وہ والے جو خواب ہوتے ہیں نا، وہ سچے خواب نہیں ہوتے. ٹھیک ہے، इससे एक बड़ी मजे की एक कंक्लूजन भी निकलता है, एक बड़ा मजे का नतीजा भी निकलता है, राइट। सबक हमें मिलता है, वो क्या, कोई बड़ों में से भी बता सकता है, बच्चों में भी बता सकता है, ऑनलाइन और ऑन साइट दोनों में से, एक बड़ा जबरदस्त हमें कंक्लूजन, सबक, लेसन इसमें से मिलता है। क्या बोलिए। हाँ माशाल्लाह, बहुत जबरदस्त इन्होंने कंफ्यूजन बताया, क्योंकि यही हमारे जहन में था, यही बात है भी कि जब हमारी तवज्जो रूहानियत की तरफ होती है ना, रूहानी दुनिया की तरफ होती है, स्पिरिचुअलिटी की तरफ होती है, ठीक है, अल्लाह ताला की तरफ और जन्नत जहन्नम इस डायरेक्शन में जब हम सोच रहे होते हैं, हमारी फिक्र होती है ना, तो उस वक्त जो है ना फिर शैतान इंटरफेयर नहीं कर सकता, ठीक है ना। जब शैतान इंटरफेयर नहीं कर सकता तो ना हमें गंदे गंदे ख्याल आ सकते हैं, और ना जो है ना वो हमें परेशानी और फिक्र और टेंशन और डिप्रेशन और इस किस्म की चीजें हो सकती हैं, ठीक है ना। इसी को कहते हैं जब हम हालत जिक्र में होते हैं, इसी को हालत जिक्र भी कहते हैं कि हमारी तवज्जो जो है ना वो अल्लाह की तरफ और रूहानी दुनिया की तरफ है, यही हालत जिक्र है, ठीक है ना। और जब हम हालत जिक्र में नहीं होते, हमारी तवज्जो मादी दुनिया की तरफ हर वक्त जो है वो यहाँ क्या हो रहा है, कौन क्या कर रहा है, किसने क्या कर दिया, किधर क्या हो रहा है, क्योंकि ये उल्टे सीधे है ना, ठीक है। तो जब इस तरफ हमारी तवज्जो होती है ना, तो उस वक्त जो है ना शैतान फिर हमारे साथ क्या खेल रहा होता है, कल जो खेल रहे थे, स्विमिंग कर रहा होता है हमारे साथ, क्या कर रहा होता है, फुटबॉल खेल रहा होता है हमारे साथ, फिर हम एक फुटबॉल बन जाते हैं और शैतान हमें किक्के मार रहा होता है फिर, ठीक है, ठीक है, शैतान हमें किके मार रहा होता है, जब शैतान हमें किके मारेगा तो फिर क्या होगा, फिर तो ये अल्लाह आउच आउच होगी कि नहीं होगी, तकलीफ होगी कि नहीं होगी, ठीक है ना। लेकिन तकलीफ क्यों हो रही है, इसलिए नहीं कि शैतान हमें किके मार रहा है, बल्कि इसलिए कि भाई हम अपनी मर्जी से जो है वो अगर दुनिया के पीछे पड़े हैं, लगे हुए हैं, भागे चले जा रहे हैं, दौड़े चले जा रहे हैं इसके पीछे, रैट रेस चूहा चूहा क्या कहते हैं, चूहा बिल्ली की रेस, चूहा बिल्ली की रेस, ठीक है। इस वजह से फिर जब ऐसा कर रहे होते हैं तो फिर शैतान को मौका मिल जाता है, हमें लगा उसको किक जोरदार किस्म की, ठीक है ना, फिर हम क्यों ही करते रहते हैं, अरे ये तकलीफ हो रही है, ये ऐसा क्यों हो गया, वो ऐसा क्यों हो गया, तकलीफ हो सर, ठीक है। तो अल्लाह ताला चाहते हैं कि हम इस दुनिया के अंदर जो है ना वो रूहानियत की तरफ मुतवज्जे होकर अपनी जिंदगी गुजार रहे हैं, जिक्र की हालत में जिंदगी गुजार रहे हैं, तब अल्लाह ताला फिर शैतान को रोक देते हैं, अब वो हमें किके नहीं मार सकता, ठीक है। अच्छा, तो ये तो हो गई पिछली क्लासों की थोड़ी सी रीकैप, समरी हो गई, आपको कुछ है। अच्छा, अब आगे जो है ना वो इसी डिस्कशन में हमने एक और बात आपको बतानी है अजान के बारे में, डिस्कशन अभी हमने खत्म नहीं करी, ठीक है। अजान के बारे में एक चीज आप लोगों ने नोट करी है, स्पेशली जो लोग सऊदी अरब में रहते हैं या दुबई में या कतर में या कुवैत, यानी मिडिल ईस्ट में जो लोग रहते हैं, उन्होंने अजान के बारे में एक चीज नोट करी है। जो तो पाकिस्तान में रहते हैं, माशाल्लाह पाकिस्तान के भी कुछ भाई आए हुए हैं, उन्होंने वो नोट शायद नहीं करी होगी, हो सकता है अभी आए हैं थोड़े दिन पहले से तो उन्होंने नोट करी हो। अजान में नहीं बल्कि इकामत में, अजान में नहीं नोट करी होगी, इकामत में नोट करी होगी, क्या ये कह रहे थे। हाँ, हमजा ने भी यही कहा और आपने भी अभी यही कहना है ना, ठीक है। पाकिस्तान जब जाते हैं तो वहां पे इकामत हो रही होती है तो हम दो दो अहियार सला अहियार सला अहियार फला अहियार फला ततामत सला ततामत सला अल्लाह अकबर अल्लाह अकबर ला इलाहा इल्लल्लाह, और यहाँ पे क्या हो रहा होता है, यहाँ पे अल्लाह अकबर अल्लाह अकबर अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्न मुहम्मदुर रसूलुल्लाह अहियार सला अहियार फला ततामत सला अल्लाह अकबर अल्लाह अकबर, जल्दी से हो जाते, ठीक है। तो भाई ये डिफरेंस क्यों है, ये फर्क क्यों है, क्या वहां पर कोई और नबी आए थे पाकिस्तान के अंदर, हनफी और शराफी वाला फर्क है, ठीक है। हनफी जो है वो पाकिस्तान इंडिया के अंदर ज्यादातर लोग जो है वो हनफी है, ठीक है, और यहाँ पर जो ज्यादातर लोग हैं वो शाफी भी हैं, क्योंकि जो इजिप्ट यहाँ पे बहुत सारे लोग आए हुए हैं वो शाफी हैं ज्यादातर, ठीक है। जॉर्डन से आए हुए हैं वो भी शाफी हैं, सीरिया से आए हुए हैं वो भी शाफी हैं, इराक से आए हुए हैं वो भी बहुत सारे शाफी हैं,
सऊदी अरब के अंदर रहने वाले लोग क्या है, कुछ हाफी नहीं है, हम्बली है। ठीक है, हम्बली किसको कहते हैं, जो इमाम अहमद इब्ने हम्बल रहमतुल्लाह अलैह को फॉलो करता है। ठीक है ना भाई, इसको फॉलो करता है
इमाम अहमद इब्ने हम्बल रहमतुल्लाह अलैह को फॉलो करता है, और जो इजिप्ट में रहते हैं वो इमाम शाफई रहमतुल्लाह अलैह को फॉलो करते हैं, और जो पाकिस्तान में रहते हैं वो किसको फॉलो करते हैं, इमाम अबू हनीफा रहमतुल्लाह अलैह को। आपने मुंह फॉलो करते हैं मुंह पे अबू हनीफा है, सही। बहन का नाम क्या है? हनीफा। अबू का नाम क्या हुआ? अबू हनीफा, राइट।
तो हनीफा को फॉलो करते हैं जो पाकिस्तान के अंदर रहते हैं, और इंडिया में भी 80% 90% लोग। ठीक है, अब हम आपसे ये सवाल करते हैं कि क्या मतलब अबू हनीफा रहमतुल्लाह अलैह को फॉलो करते हैं, शाफी को रहमतुल्लाह अलैह फॉलो करते हैं, किसको फॉलो करना चाहिए? नबी अलैहिस्सलाम को फॉलो करना चाहिए। ठीक है, तो खैर अभी बात क्या हो रही थी कि अजान वो लोग डबल डबल क्यों करते हैं और यहाँ वाले सिंगल सिंगल क्यों करते हैं। उसकी वजह यह है कि वहां के जो लोग हैं वो इमाम अबू हनीफा रहमतुल्लाह अलैह को फॉलो करते हैं, और यहाँ वाले लोग जो है इमाम शाफी या इमाम अहमद इब्ने हम्बल को फॉलो करते हैं। इमाम इब्ने हम्बल रहमतुल्लाह ने क्या कहा कि अजान के अंदर जो है वो सिंगल सिंगल है। ठीक है, और उन्होंने क्या कहा, डबल डबल है। इनका नाम क्या जी? इब्राहिम भाई, यहाँ क्लास हो रही है। ठीक है, आप बताएं कि इसका मतलब क्या है कि इमाम अबू हनीफा को फॉलो कर रहे हैं कि इमाम शाफी को फॉलो कर रहे हैं, क्या मतलब है इसका? नहीं पता। अच्छा, तो अजान किसकी, किसने बताई थी कि अजान कैसे देनी है? इमाम अबू हनीफा ने नहीं बताई थी, किसने बताई थी है? किसने बताई थी? इमाम अबू हनीफा ने बताई थी कि ऐसे अजान होती है। आप पिछली क्लास में आए नहीं थे, राइट? तो आपने नहीं बताया, बताया कर हमने कजन को कि क्लास के अंदर क्या डिस्कस हुई थी, डिस्कस हुआ था। ठीक है, तो पिछली दो तीन क्लासेस के अंदर हम अजान के बारे में बात कर रहे हैं कि अजान जो है ना वो कैसे आई। ठीक है, चले अब आप सुन लें, आज इब्राहिम भाई बातें नहीं कीजिएगा, सुन लीजिएगा। अजान कैसे आई कि नबी अलैहिस्सलाम को ये फिक्र पड़ी थी कि भाई जब नमाज का टाइम होता है तो उस वक्त हम लोगों को कैसे बुलाएं। ठीक है, उस वक्त लोग क्या करते थे कि लोग कहते थे अस्सलातु जामिया, अस्सलातु जामिया। ठीक है ना, सलात जो है वो होने वाली है, जमा हो जाओ, आ जाओ भाई, जमा जमा हो जाओ सलात के लिए। ठीक है, बस इससे ज्यादा कुछ नहीं कहते थे। तो लोग जो है वो आ जाते थे और फिर लोग वेट करते थे, जमा हो जाते थे, अजान तो नमाज शुरू हो जाती थी। ठीक है, फिर उसके बाद नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से पूछा कि भाई आप मशवरा दें कि नमाज जो है वो नमाज के लिए कैसे बुलाना चाहिए लोगों को। तो किसी सहाबी ने मशवरा दिया कि घंटी बजानी चाहिए। ठीक है भाई, किसी सहाबी ने मशवरा दिया आप को कि घंटी बजानी चाहिए जैसे
क्रिश्चियंस बजाते हैं।
नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि नहीं, ये क्रिश्चियंस का तरीका है।
ठीक है ना, हम जो है वो क्रिश्चियंस का तरीका को फॉलो नहीं करेंगे। फिर किसी सहाबी ने आप मशवरा दिया कि हम जो है ना वो बिगल
बजाते हैं, जो वो उनको जिस तरह से होता है ना लाउड स्पीकर के अंदर ऐसे करके मुंह से आवाज दें तो जोर से आवाज होगी, तो इसको सुनकर के लोग आ जाएंगे। ठीक है, नबी रसूलुल्लाह फरमाया कि नहीं, हम इस तरीके को भी फॉलो नहीं करेंगे क्योंकि ये यहूदियों का तरीका है, ज्यूस का। ठीक है, फिर किसी साहबी ने मशवरा दिया कि हम जो है वो आग जला दिया करेंगे, और आग से जब धुआं होगा ना तो लोगों को पता चल जाएगा कि नमाज का टाइम हो गया, सब आ जाए। तो नबी रसूलुल्लाह फरमाया क्या फरमाया था कि किसका तरीका है, मजूसियों का तरीका, ईरानियंस जो थे। ठीक है, फायर वर्शिपर्स। ठीक है, उनका तरीका ये है कि वो आग जला करके ना अपने दीन के काम किया करते हैं। ठीक है, तो हम उसको भी फॉलो करेंगे। ये फिर सारे सहाबा वापस चले गए और सोचते रहे कि हम क्या करें, कैसे नबी सल्लल्लाहु अलैहि वसल्लम क्या मशवरा दें। ठीक है, फिर एक सहाबी को रात में जो है वो ख्वाब आया, और ख्वाब में उन्होंने एक आदमी को देखा कि वो इनको कह रहे हैं कि भाई नहीं, उस आदमी के हाथ में क्या थी, बिगल था या घंटी थी? बिगल था उसके हाथ में, घंटी थी उसके हाथ में। ठीक है, तो इन्होंने कहा कि भाई मुझे घंटी दे दो। तो आदमी ने कहा क्यों चाहिए तुम्हें मेरी घंटी? तो उन्होंने कहा कि मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमसे मशवरा मांगा था कि नमाज के लिए कैसे लोगों को बनाना चाहिए, तो मुझे ये घंटी दो, मैं घंटी ले आके आपसे संग दूंगा। ठीक है, तो उन्होंने कहा, आदमी ने जो ख्वाब में आया था उसने कहा कि मैं तुम्हें ज्यादा अच्छा तरीका ना बता दूं। ठीक है, उन्होंने कहा अच्छा ठीक है बताओ। तो वो जो आदमी था ना ख्वाब वाला आदमी, वो जो है ना दीवार के ऊपर चढ़ गया। ठीक है, और दीवार के ऊपर चढ़ करके यानी ऊंची जगह पे जाकर के, जब
مینار میں یا کسی اونچی جگہ پہ جا کے اذان دی جاتی ہے, وہ دیوار پہ چڑھ جائے وہاں جا کر کے اس نے اس طریقے سے اذان دینی ہے, اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اشہد ان لا الہ الا اللہ اشہد ان لا الہ الا اللہ, ٹھیک ہے. تو پھر اس کے بعد جب اس نے اذان مکمل کر لی پھر وہ دیوار سے نیچے اتر آیا, نیچے اتر کر کے اس نے پھر تیزی تیزی سے کیا نا اقامت دینی شروع کر دی, اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر, ٹھیک ہے, اس طرح سے, ٹھیک ہے. انہوں نے جو ہے نا یہ ساری باتیں سن لی اور پھر اس کے بعد ان کی آنکھ کھل گئی, آنکھ کھل گئی, یہ نبی علیہ السلام کے پاس فجر کی نماز کے وقت پہنچے اور آپ نے بتایا کہ میں نے ایسا خواب دیکھا ہے. نبی علیہ السلام فرمایا تم نے سچا خواب دیکھا ہے. کیوں فرمایا سچا خواب دیکھا ہے؟ کیسے؟ نبی علیہ السلام جب معراج پر گئے تھے آسمانوں میں تو وہاں پر جبرائیل علیہ السلام نے ایسی اذان دی تھی, جب فرشتوں نے ایسی اذان دی تھی آپ کو ایک دم سے یاد آ گیا, یہاں یہ اذان تو میں سن چکا ہوں آسمانوں کے اندر, ٹھیک ہے. تو نبی علیہ السلام نے فرمایا کہ ہاں تم نے سچا خواب دیکھا. پھر ان کو کہا کہ تمہاری آواز جو ہے نا وہ اتنی تیز نہیں ہے, تم بلال کو سکھاؤ, یہ تم نے اذان بتائی ہے نا یہ بلال کو سکھا دو, بلال رضی اللہ عنہ کی آواز بہت تیز ہے, ٹھیک ہے. انہوں نے بلال رضی اللہ عنہ کو سکھا دیا, ضد نہیں کری, نہیں نہیں اللہ کے نبی صلی اللہ علیہ وسلم خواب مجھے آیا ہے, آپ بلال کو کیوں کہہ رہے ہیں, یہ میرا حق بنتا ہے کہ میں اذان دوں مجھے زیادہ ثواب مل جائے گا, نہیں, آپ صلی اللہ علیہ وسلم کا حکم ہے تو ثواب کس میں ملے گا, اذان دینے میں نہیں ملے گا, کس میں ملے گا, حکم ماننے میں نبی علیہ السلام, ٹھیک ہے. تو انہوں نے حکم مان لیا اور بلال رضی اللہ عنہ کو سکھا دیا. اب بلال رضی اللہ عنہ نے جب اذان دی تو زوردار آواز تھی, ٹھیک ہے نا, لوگوں کے گھروں تک وہ آواز پہنچی. عمر رضی اللہ تعالیٰ عنہ جو ہے وہ اس وقت اٹھے فجر کی نماز کے لیے, انہوں نے آواز سنی, وہ تیزی سے باہر نکلے, کیوں؟ اس لیے کہ انہوں نے بھی خواب دیکھا تھا اور اس خواب کے اندر بالکل یہی بات انہوں نے دیکھی تھی. انہوں نے میرے صلی اللہ علیہ وسلم کو فرمایا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم میں نے یہی خواب دیکھا ہے, اس کے اندر بالکل یہی الفاظ مجھے بھی بتائے گئے, ٹھیک ہے. پھر کتابوں میں لکھا ہوا ہے کہ ابو بکر صدیق رضی اللہ عنہ نے بھی اسی طرح کا خواب دیکھا تھا, بلکہ جو وہ اس دن بتا رہے تھے ہمارے صحیح بھائی کہ حدیث کی کتابوں میں تو 19 صحابہ کا ذکر ہے, 19 صحابہ نے اس طرح کا خواب دیکھا تھا, ٹھیک ہے. تو نبی علیہ السلام نے اس اذان کو جو ہے وہ اسٹیبلش کر دیا کہ ایسے اذان دی جائے گی, ٹھیک ہے. اچھا تو کس نے پھر اذان سکھائی؟ ابو حریفہ رحمۃ اللہ علیہ نے سکھائی, ٹھیک ہے. اچھا تو پھر یہ فرق کیوں ہے؟ یہ فرق جو ہے نا وہ اس لیے ہے کیونکہ نبی علیہ الصلوۃ والسلام سے اذان جو ہے نا وہ بلال رضی اللہ تعالیٰ نے جو سیکھی نا مدینہ منورہ میں بالکل شروع کے دنوں کے اندر سیکھی نا, ٹھیک ہے. تو یہ جو اذان تھی نا یہ ایسی اذان تھی اور حدیث مبارکہ کی کتابوں کے اندر یہ ایسی اذان لکھی ہوئی ہے بہت ساری جگہوں پر, ٹھیک ہے. لیکن نبی علیہ الصلوۃ والسلام جب 8 سال گزرنے کے بعد فتح مکہ کے وقت مکہ مکرمہ تشریف لے گئے, مکہ فتح ہو گیا مکہ مکرمہ, ٹھیک ہے, اور جو ہے پھر نبی علیہ السلام کعبۃ اللہ تک گئے. کعبۃ اللہ تک جا کر کے آپ صلی اللہ علیہ وسلم نے کیا کیا تھا پھر یاد؟ بعد میں بات آئے گی کلاس میں لیکن پھر بھی یاد تو ہوگا, بتوں کو توڑ دیا تھا. تو 313 بت وہاں پر جو ہے نا وہ تھے نا, 300 پتہ نہیں کتنے تھے, 300 زیادہ تھے, توڑ دیا تھا. اور پھر وہاں پر جو ہے نا پھر نبی علیہ السلام نے ایک نوجوان صحابی تھے, بہت بڑے نہیں تھے وہ, 15-16 سال, ابو محذورہ رضی اللہ تعالیٰ, ٹھیک ہے نا, یہ کیا کر رہے تھے؟ وائس از گوئنگ کمنگ وتھ ڈسٹربنس, کی طرف تو سن کی طرف مطلب پاز کر دیں جب یہ اس طرح اوپر سے. تو باقی میں چلیں, تو ہوا یہ تھا کہ نبی علیہ الصلوۃ والسلام جو ہے نا جب باہر نکلے نا تو آپ صلی اللہ علیہ وسلم نے بچوں کو دیکھا, ٹھیک ہے نا, کچھ بچے جو ہے نا وہ آپس میں گروپ کر کے کھڑے ہوئے تھے. یہ بچے کون تھے؟ یہ نان مسلمز کے بچے تھے جو مکہ مکرمہ میں رہتے تھے, ٹھیک ہے نا, یہ مدینہ منورہ سے آئے ہوئے لوگ نہیں تھے, یہ بچے مکہ مکرمہ کے رہنے والے بچے تھے. یہ بچے آپس میں جو ہے نا ایسی باتیں کر رہے ہیں, کھیل کود کر رہے ہیں کچھ, ہے نا. تو ان میں سے جو ہے نا وہ ایک بچہ تھا جو کہ بڑے عمر کے تھے, تھوڑے سے لائک 16 میں بھی اس طرح کے نا, جیسے ماشاء اللہ آپ لوگ بیٹھے ہوئے, اب یہ کیا کر رہے تھے؟ انہوں نے جو ہے نا بلال رضی اللہ عنہ کی اذان اندر سنی تھی, جب بلال رضی اللہ عنہ نے نبی صلی اللہ علیہ وسلم کے حکم پر کعبۃ اللہ کی چھت پہ کھڑے ہو کر کے اذان دی تھی, ٹھیک ہے, انہوں نے وہ سن لی تھی. اب یہ کیا کر رہے تھے؟ اسی اذان کو جو ہے نا یہ موک کر رہے تھے,
یہ نقل اتار رہے تھے جیسے مذاق کی طریقے سے, کیونکہ مسلمان تو نہیں تھے, کون مسلم تھے, تو یہ مذاق کی طریقے سے نا یہ اذان کی نقل اتار رہے تھے, ٹھیک ہے نا. نبی علیہ الصلوۃ والسلام وہاں پہ پہنچے نا, تو آپ صلی اللہ علیہ وسلم نے آواز دی بچوں کو, تو آپ صلی اللہ علیہ وسلم کی آواز سنی نا تو جو اتنے چھوٹے بچے تھے نا وہ سارے کے سارے بھاگ گئے, ہے نا, کہ بھائی یہ تو باہر سے آئے ہیں, یہ تو فاتح ہیں, اور یہ تو انہوں نے ہمارا شہر فتح کر لیا ہے. تو وہ لوگ تو چھوٹے بچے تھے, ان کو ڈر تھا کہ بھائی یہ پتہ نہیں ہمیں کیا کر دیں گے, بچے سارے کے سارے بھاگ گئے. یہ جو تھے نا ابو محظورہ رضی اللہ تعالیٰ عنہ, یہ نہیں بھاگے, ٹھیک ہے. کیوں؟ انہوں نے کہا بھائی میں بڑا ہوں, میں سب سے بڑا بچہ ہوں, اپنے آپ کو بڑا بچہ سمجھتا ہوں, میں تو سب سے بڑا ہوں, ٹھیک ہے, تو میں بھاگوں گا نا تو یہ تو بڑی بے عزتی والی بات ہو جائے گی, اور یہ تو بڑا اچھا نہیں ہے. تو یہ جو ہے نا نہیں بھاگے. تو نبی علیہ الصلوۃ والسلام نے ان کو بلایا, ادھر آؤ بھائی, ٹھیک ہے. یہ پھر آپ سروں کے پاس گئے, تو انہوں نے نا ان کے سر کے اوپر جو بال تھے نا, ان کے سر کے اوپر بال ایسے کر کے پکڑ لیے, ایسے کر کے نا پکڑ لیا آپ صلی اللہ علیہ وسلم, ٹھیک ہے. یہ بھی ایک انداز تھا اس زمانے کا, یعنی یہ کوئی مارنے کے لیے نہیں پکڑے تھے, یہ کوئی تکلیف دینے کے نہیں, بلکہ ایک انداز تھا, محبت پیار کا بھی انداز ہوتا ہے, کہ ایسے کر کے نا آپ صلی اللہ علیہ وسلم نے ان کے پکڑ لیے بال, ٹھیک ہے. اور پھر ان سے کہا کہ ہاں بھائی کیا کر رہے تھے تم, ٹھیک ہے. تو انہوں نے کہا کہ میں وہی چیزیں پڑھ رہا تھا جو میں نے اندر سنی تھی آپ کے لوگوں سے, ٹھیک ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اچھا مجھے بھی سناؤ, بچوں کو سنا رہے تھے نا مجھے بھی سنا, ٹھیک ہے. تو انہوں نے جو ہے وہ سنائی نا, تو نبی علیہ الصلوۃ والسلام کو پسند آ گئی, ٹھیک ہے, ماشاء اللہ ان کا انتخاب ہو گیا تھا اللہ تعالیٰ کی طرف سے, آپ صلی اللہ علیہ وسلم پسند آ گئی. آپ صلی اللہ علیہ وسلم نے ان کو کعبۃ اللہ کا مؤذن بنا دیا, ٹھیک ہے, یہ مسلمان بھی ہو گئے اور کعبۃ اللہ کے مؤذن بن گئے, مسجد حرام کے, ٹھیک ہے, دا ریسپیکٹڈ مسجد. ابھی پچھلے ہفتے جو ہے بچے نے ہم سے سوال کیا تھا کہ مسجد حرام کو مسجد حرام کیوں کہتے ہیں, ٹھیک ہے نا, حرام کس تین چیزوں کو کہتے ہیں, گندی چیزوں کو کہتے ہیں نا, آپ لوگوں نے کبھی سوچا, ٹھیک ہے, کہ حرام تو گندی چیزوں کو کہتے ہیں, تو مسجد حرام کو نعوذ باللہ مسجد حرام کیوں کہتے ہیں, ٹھیک ہے. ایسا تو نہیں حرام کی جمع, ٹھیک ہے, حرام کا مطلب یہاں پر جو ہے نا وہ ہے احترام والی, ریسپیکٹ والی, ٹھیک ہے نا, اور اس کے علاوہ اور بھی ریزنز ہیں وہ ڈسکشن میں آتی ہے, ٹھیک ہے. یعنی حرام صرف گندی چیزوں کو نہیں کہتا, بلکہ حرام ان چیزوں کو بھی کہتے ہیں جو کہ اللہ تعالیٰ کی زیادہ عزت والی چیز, محترم, جیسے اردو میں کہتے ہیں نا محترم صاحب, محترم ابو, ٹھیک ہے. رحمت اللہ. تو اچھا, ایک اور بڑی مزے کی بات اس واقعے میں کیا تھی کہ ابو محظورہ رضی اللہ تعالیٰ تھے نا, تو انہوں نے پھر اپنے بالوں کو جب یہ کاٹتے تھے نا, ٹھیک ہے, جب ان کے بال بڑے ہو جاتے تھے تو یہ حجام کے پاس جا کے بال کٹوا لیتے جیسے باقی لوگ کٹوا لیتے, تو انہوں نے جو ہے نا اس کے بعد یہاں کے جو بال تھے نا, جو نبی علیہ السلام نے جہاں پر ان کے سر پہ ہاتھ رکھا تھا اور ایسے کر کے پکڑ لیا تھا, یہ اپنے باقی سارے بال کٹوا لیتے تھے, ان بالوں کو انہوں نے ساری زندگی نہیں کٹوایا, ٹھیک ہے. لوگ پوچھتے تھے بھائی کیوں یہ عجیب و غریب طرح سے آپ کے اتنے لمبے سے بال کیوں آئے ہوئے, باقی جگہ سے آپ بال کٹوا لیتے ہیں. فرماتے ہیں کہ اس جگہ نا میرے آقا صلی اللہ علیہ وآلہ وسلم کے ہاتھ لگے تھے, میں ان بالوں کو اپنے سے جدا نہیں کر سکتا, ٹھیک ہے. نبی صلی اللہ علیہ وسلم کی ایسی محبت ان کے دل کے اندر آ گئی تھی کہ پھر تو اچھا, تو یہ جو اذان دیتے تھے نا, ان کی اذان میں تھوڑی سی تبدیلی تھی, ٹھیک ہے نا. اس وقت نبی علیہ الصلوۃ والسلام نے یا تو اس طریقے سے ان کو ایکسیپٹ کر لیا تھا, اس کی تفسیر ابھی ہمارے پاس نہیں ہے, یاد بھی نہیں ہے جب پڑھی تھی وہ مجھے یاد نہیں ہے سو. لیکن آپ لوگوں کو ایک بات سمجھانی تھی اسی موقع پر کہ یہ جو فرق ہے نا, امام ابو حنیفہ رحمۃ اللہ علیہ نے جو والی اذان اپنے اسٹوڈنٹس کو سکھائی, اور امام شافعی یا امام احمد ابن حنبل نے جو اسٹوڈنٹس کو جو اذان سکھائی نا, اس میں فرق کیوں ہے؟ اس میں فرق یہ نہیں ہے کہ امام ابو حنیفہ رحمۃ اللہ علیہ نے کوئی نئی اذان بنا لی, امام شافعی امام احمد نے کوئی نئی اذان بنا لی, یہ فرق نہیں ہے, بلکہ ان سارے حضرات نے حدیث مبارکہ کے اوپر بہت زیادہ غور کیا, تفصیل میں گئے, ریسرچ کیا, اسٹڈیز کیا نا, تو امام ابو حنیفہ رحمۃ اللہ علیہ اس نتیجے پر پہنچے کہ نبی علیہ الصلوۃ والسلام کی سنت جو تھی نا, اذان کی جو سنت تھی نبی علیہ الصلوۃ والسلام کے نزدیک, وہ والی اذان کی سنت تھی جو کہ بلال رضی اللہ تعالیٰ عنہ دیا کرتے تھے, ٹھیک ہے. سنت نبی علیہ السلام کیا تھی؟ وہ والی اذان جو کہ بلال رضی اللہ تعالیٰ عنہ دیا کرتے تھے. یہ امام ابو حنیفہ رحمتہ اللہ علیہ کی ریسرچ کا کنکلوژن یہ تھا. ٹھیک ہے, جبکہ امام شافعی اور امام احمد ابن حنبل وغیرہ ان کی ریسرچ کا کنکلوژن کیا تھا کہ نہیں, سنت اذان کا جو طریقہ ہے نا وہ والی اذان ہے جو حضرت ابو محظورہ رضی اللہ تعالیٰ دیا کرتے تھے. ٹھیک ہے, وہ والی اذان سنت ہے, یہ ان کا کنکلوژن تھا. ٹھیک ہے, تو اب اگر کوئی یہ کہے کہ بھائی امام ابو حنیفہ رحمۃ اللہ علیہ کو فالو کر رہے ہیں اذان کے طریقے میں یا امام شافعی کو فالو کر رہے ہیں اذان کے طریقے میں, تو اس کا مطلب کیا ہوا پھر؟ اس کا مطلب کیا ہوا کہ امام ابو حنیفہ نے کوئی نئی اذان بنائی ہے؟ تھوڑے بڑے بچوں کے لیے بھی ہے, چھوٹے بچوں کو بھی سمجھ میں آ جائے گا انشاءاللہ اگر کوشش کریں گے. ٹھیک, یہ امام ابو حنیفہ نے کوئی نئی اذان بنائی تھی یا امام شافعی نے کوئی نئی اذان بنائی تھی؟ بلکہ انہوں نے کیا کہا تھا کہ سنت کیا ہے, نبی علیہ الصلوۃ والسلام کی سنت کیا ہے. ٹھیک ہے, اذان کا کون سا والا طریقہ جو ہے وہ سنت ہے اور کون سا والا طریقہ جو ہے وہ سنت نہیں ہے. سنت ہوتا کیا ہے, سنت کا مطلب کیا ہے؟ جی نہیں, سنت کس کو کہتے ہیں؟ جو طریقہ بتایا اور کرا جو ہوتا ہے. کرتے تھے, یہ ویسے دب زیادہ اچھا ہے, کرتے تھے نبی علیہ السلام کی عادت. عادت کس چیز کو کہتے ہیں؟ عادت کس چیز کو کہتے ہیں؟ دو آپ کیا ہیبٹ, ہیبٹ کیا چیز ہوتی ہے, عادت کیا چیز ہوتی ہے؟ جو آپ اکثر کرتے ہیں, زیادہ تر کرتے رہتے ہیں, اس کو جو ہے وہ ہیبٹ کہتے ہیں انگلش میں, اور اردو میں اس کو عادت کہتے ہیں. اور جو کام آپ نے کبھی کبھی کر لیا, ٹھیک ہے, کبھی کبھی کیا, کرا تو آپ نہیں, لیکن وہ آپ کی عادت نہیں کہلائے گی. ٹھیک ہے, جیسے یہاں پہ ماشاء اللہ لکھا, فریکوینٹلی جو کام کیا جائے نا اس کو عادت کہتے ہیں. ٹھیک ہے نا, اینڈ ونس ان ا وائل اگر کوئی کام کر لیا جائے اس کو عادت نہیں کہتے, حالانکہ کیا تو آپ نہیں ہے لیکن اس کو عادت نہیں کہتے. ٹھیک ہے, سنت از دی ایکشن دیٹ نبی علیہ السلام ریئرلی لیفٹ, ہاں یہ بھی ایک انداز ہے بولنے کا, ریئرلی لیفٹ یعنی وہ عادتن کیا کرتے تھے اور باقی کام جو تھے وہ عادتن نہیں کیا کرتے تھے. مثال کے طور پر نبی علیہ الصلوۃ والسلام جو ہے وہ کون سی والی پگڑی پہنتے تھے؟ عادتن سفید امامہ پگڑی, رائٹ, ٹربن, سفید امامہ جو ہے وہ نبی علیہ الصلوۃ والسلام عادتن پہنتے تھے ایوری ڈے. ٹھیک ہے, اور نبی علیہ الصلوۃ والسلام نے ایک دفعہ کالا امامہ بھی پہنا, رائٹ, جہاد کے موقع کے اوپر. ٹھیک ہے نا, لیکن روزانہ نہیں پہنتے تھے. تو سنت کیا ہوئی, کون سا والا کلر کا امامت سنت ہو؟ سفید. نبی علیہ الصلوۃ والسلام نے ہری پگڑی بھی پہنی ہے ایک دفعہ, ہری پگڑی بھی, لیکن کیا ہری پگڑی سنت ہے؟ نہیں, کیونکہ ایک دفعہ پہنی. ٹھیک ہے نا, وہ سنت نہیں ہے. اسی طریقے سے باقی سارے کام بھی جو ہے نا ان میں ایسا ہی ہے, نبی علیہ الصلوۃ والسلام نے کبھی کیا لیکن وہ سنت نہیں بن گئی. سنت تو وہ چیز ہوگی جو کہ آپ صلی اللہ علیہ وسلم زیادہ کیا کرتے تھے, جس کو نبی علیہ الصلوۃ والسلام پریفر کیا کرتے تھے, جس کو نبی علیہ الصلوۃ والسلام ترجیح دیا کرتے تھے, پسند کیا کرتے تھے, اس کو سنت کہتے ہیں. ٹھیک ہے بھائی, سب کو کلیئر ہو گیا؟ کسی کو نہیں کلیئر ہو, کلیئر ہوا ہو گیا بھائی سال؟ جی جی, کون سی اقامت سنت ہے نا, وہ امام ابو حنیفہ اور امام شافعی کے درمیان جو انہوں نے ریسرچ کیا نا اس میں ان کا کنکلوژن الگ نکلا, ان کا نتیجہ الگ نکلا. ٹھیک ہے نا, انہوں نے بہت حدیثوں کو دیکھا, انہوں نے بہت لوگوں سے بات کری, انہوں نے دیکھا کہ کون کون سی مسجدوں کے اندر کس طریقے سے اقامت ہوتی ہے. ان کی جو ریسرچ تھی, یہ تھوڑا آپ کو بعد میں بتائیں گے, ٹھیک ہے, ان کی جو ریسرچ تھی نا اس کا کنکلوژن یہ نکلا کہ سنگل سنگل پڑھنا جو ہے نا یہ نبی علیہ السلام کی سنت. ٹھیک ہے, جبکہ ان کا یعنی امام ابو حنیفہ کا کنکلوژن کیا نکلا کہ ڈبل ڈبل پڑھنا جو ہے یہ سنت ہے, और इसके फिर उन्होंने रीजंस भी दिए कि भाई इसमें इस वजह से समझता हूँ कि ये सुन्नत है, क्योंकि ये वो तरीका था जो कि उन ख्वाब वाले सहाबी ने बताया था, और ख्वाब वाले सहाबी ने बिलाल रज़ियल्लाहु को डायरेक्टली सिखाया था, ठीक है, नबी अलैहिस्सलाम के हुक्म देने के ऊपर। तो इस वजह से जो है ना, ये वाला जो तरीका है ना, डबल डबल वाला, ठीक है ना, ये ज्यादा पॉसिबिलिटी है कि ये सुन्नत है, क्योंकि बिलाल अल्तारान ने उन सहाबी से सीखा जिन सहाबी ने ख्वाब में देखा ये वाला तरीका, ठीक है, इतनी सी बात है बस, और कुछ नहीं, ठीक है ना। यानी इमाम हनीफा, इमाम शाफी, इमाम मालिक, इमाम अहमद हम्बल, उनको फॉलो करने का मतलब हरगिज ये नहीं है कि हम उनकी बनाई हुई चीजों को फॉलो कर रहे हैं, बिल्कुल नहीं, बल्कि इसका मतलब सिर्फ और सिर्फ ये है कि ये बहुत बड़े स्कॉलर थे, बहुत रिसर्च करते थे और बहुत नेक थे, सारे के सारे, ये सारे के सारे बहुत ज्यादा आलिम थे, बहुत ज्यादा नेक थे। इन सब ने जो है ना वो रिसर्च करी, तहकीक करी, स्टडीज करी, और फिर ये बताया उम्मत को कि नबी अलैहिस्सलाम की सुन्नत का तरीका कौन सा, ठीक है। कि जैसे अजान की बात अभी हो गई, नमाज के अंदर राइट, नमाज में जब खड़े होते हैं तो हाथ किधर बांधते हैं भाई, इधर नीचे की तरफ ना, नाफ जिसको कहते हैं, बेली बटन राइट, इधर हाथ बांधते हैं, ठीक है। लेकिन बहुत सारे लोगों को आपने देखा होगा इधर हाथ बांधते हैं, ऐसे करके हाथ बांधते हैं, आप यहाँ बांधते हैं, ठीक है। नबी अलैहिस्सलाम ने यहाँ भी बांधा था हाथ, और नबी अलैहिस्सलाम ने यहाँ भी बांधा था हाथ, ठीक है, दोनों सही है, दोनों काम नबी अलैहिस्सलाम ने किए थे। द ओनली डिस्कशन इज सुन्नत क्या थी, यहाँ बांध रहा हाथ सुन्नत है कि यहाँ बांध रहा हाथ सुन्नत है, क्या मतलब, इन अदर वर्ड्स यहाँ बांध रहा हाथ क्या है भाई, आदत, नबी अलैहिस्सलाम की आदत, यहाँ हाथ बांधना था या नीचे बेली बटन के ऊपर हाथ बांधना था, आदत क्या थी आप सल्लल्लाहु अलैहि वसल्लम, बस ये फर्क, दोनों काम आप सल्लल्लाहु अलैहि वसल्लम ने किए थे, ठीक है। इमाम अबू हनीफा रहमतुल्लाह ने जब खूब ज्यादा स्टडीज करी, खूब ज्यादा तहकीक करी और लोगों से भी बात करी और सीखा सब कुछ, तो उनका ये नतीजा निकला कि भाई नबी अलैहिस्सलाम की सुन्नत यानी आदत क्या थी, यहाँ हाथ बांधना नीचे, ठीक है। और इमाम शाफी ने जो तहकीक करी, उनके तहकीक का नतीजा कंक्लूजन क्या निकला कि हाँ नबी अलैहिस्सलाम की सुन्नत क्या थी, यहाँ पे हाथ बांधना, ठीक है। अच्छा, तहकीक उन्होंने करी तो कैसे तहकीक करी, क्या वो टाइम ट्रेवल करके पीछे चले गए, यानी जैसे वो तो नबी अलैहिस्सलाम की दुनिया से पर्दा फरमा जाने के बाद दुनिया में आए थे ना, एक किसी ने भी नबी अलैहिस्सलाम को देखा तो नहीं, तो तहकीक कैसे करी उन्होंने, फिर हदीसों के जरिए से करी, और जो लोग सीनियर लोग थे जो कि पीछे से आ रहे थे, सहाबाए कराम, ताबेईन, तबा ताबेईन, उन लोगों से पूछ पूछ करके तहकीक करी, ठीक है। तो किसी ने नबी अलैहिस्सलाम को इन लोगों में से देखा नहीं जा करके, बल्कि उन्होंने हदीसों के जरिए से और लोगों से बात करके, लोगों को देख करके ये तहकीक करी, ठीक है। तो इनकी जो तहकीक थी ना वो बस यही थी, सही, यही फर्क है इसके अंदर। अच्छा, एक चीज और, अच्छा इस टॉपिक को हम यहाँ पे छोड़ते हैं, अब किसी को कोई सवाल हो तो वो जरूर से यहाँ पर पूछ ले, ठीक है, ऑन साइट और ऑनलाइन। आर यू टॉकिंग अबाउट इकामत, बिकॉज़ अज़ान हैज डबल वर्डिंग, सो ये भी बट नॉट द दिस, वी वर टॉकिंग अबाउट इकामत, ठीक है, वहीं से हमने शुरू की थी बात, और इसके अलावा थोड़ी और भी तफसील है इसके अंदर, लेकिन इस क्लास के अंदर हम उस तफसील में नहीं जाना चाहते, तरजीह वगैरह जो कहते हैं इसको। तहकीक में डिफरेंस कैसे आया, जब अंदाजे तहकीक के सेम थे सब इमाम के, नहीं, तहकीक में डिफरेंस जो है ना वो आया क्योंकि डिफरेंसेस थे इमाम में, ठीक है ना, भाई एक इमाम शाफी थे, दूसरे इमाम अबू हनीफा थे, डिफरेंस हुआ कि नहीं हुआ, वो दोनों इमाम अबू हनीफा थे, आप में और आपके बहन में,
घर के अंदर आपके कोई बहन है जो सवाल पूछ रही है, वो बताएंगे आपके
घर, आपके घर में कोई बहन या भाई होता है आपके साथ, ठीक है, तो अगर हैं बहन या भाई तो क्या आप दोनों एक ही, या आप दोनों अलग अलग है, भाई और बहन डिफरेंट होते हैं, समझा, आपके घर में आप ही रहती हैं, तो आयशा रहती है, क्या आप और आयशा दोनों एक ही नहीं। अच्छा, आप जो है ना ऐसा करें, हमारे एक दोस्त बैठे हुए इधर हमजा भाई, उनकी छोटी सी एक बहन है प्यारी सी आयशा, ठीक है। तो अब एक दिन ऐसा करें कि अम्मी से कहें कि अम्मी आप मुझे और आयशा दोनों को एक काम कहें करने के लिए, ठीक है ना, एक ही काम करने के लिए कहें लेकिन अलग अलग, आयशा ने अलग काम करना है, आपने अलग काम करना है, ठीक है ना। फिर आप ये देखिएगा कि आयशा का काम करने का तरीका क्या था और आपका काम करने का तरीका क्या था। हम आपको अभी से गारंटी देके बता सकते हैं आप दोनों के तरीके मुख्तलिफ होंगे, है ना। आयशा अलग तरीके से काम करेगी आपकी छोटी बहन, और आप अलग तरीके से काम करेंगे। क्यों? इसलिए कि यू आर टू डिफरेंट पीपल, है ना, आप दो अलग अलग इंसान हैं, हालांकि एक ही घर के अंदर रहते हैं, है ना, और एक ही अम्मी अब्बू के औलादे हैं, लेकिन अलग अलग ह्यूमन बीइंग्स, है ना। तो इसका तरीका काम करने का अलग होगा, इसका तरीका काम करने का अलग होगा, ठीक है ना। तो जब दो भाई बहनों के दरमियान काम करने का तरीका अलग होता है, तो एक है इमाम अबू हनीफा जो कि बगदाद में वहां पे रहते थे, कूफा में रहते थे, राइट, और एक जो है ना इमाम शाफी जो कि मक्का मुकरमा से निकले और फिर वो सफर करके कहीं इजिप्ट चले गए उधर। तो उन्होंने जो तहकीक करी उनका बिल्कुल डिफरेंट, उनके पास तरीके थे, उनका उनके पास जो टीचर्स थे, उनके पास जो हदीसें थी वो भी बहुत सारी डिफरेंट डिफरेंट थी, इनके पास जो टीचर्स थे इनके टीचर्स डिफरेंट थे, इनके पास डिफरेंट तरीके के चीजें पहुंची हैं, ठीक है। इस वजह से फर्क जो है ना वो बहुत ज्यादा हो सकता था, लेकिन हुआ नहीं है एक्चुअली, क्योंकि थे तो नबी अलैहिस्सलाम के सारे तरीके। थोड़ा थोड़ा सा फर्क है इन दोनों के, इन सबके दरमियान बहुत थोड़ा थोड़ा सा फर्क है, ज्यादा फर्क नहीं है इनके दरमियान। अगर ज्यादा फर्क होता ना तो आप हरम में जाके नमाज ही नहीं पढ़ सकते थे, लेकिन सारी दुनिया से मुसलमान आते हैं हज के मौके पर भी, सारी दुनिया से उमरा करने के लोग आते हैं, और वही हरम के इमाम जो हम्बली हैं वो इमाम नमाज पढ़ा रहे होते हैं, सारे उनके भी नमाज पढ़े होते हैं, क्योंकि बहुत थोड़ा सा फर्क है, बस हाथ इधर बांधना, हाथ इधर बांधना, ऐसे करना ऐसे नहीं करना, बस। तो सब नमाज पढ़ते हैं साथ साथ मिलकर के, बड़ा फर्क तो कोई है ही नहीं, छोटे छोटे से फर्क है खाली, ठीक है ना। तो ऐसा कोई मसला नहीं है इसके अंदर ना। व्हाई डिड द सहाबा नॉट कोडिफाई द नमाज लाइक दे डिड द कुरान? कोडिफाई द नमाज बिकॉज नमाज जो थी ना, ये सहाबा जो है ना वो दिन में कितनी पढ़ते थे? नहीं, कितनी पढ़ते थे? आठ, सात, खैर कम अज कम नौ तो पढ़ते थे, ठीक है ना, और दस पढ़ते थे अक्सर, लेकिन नौ तो पढ़ते थे। क्या कैसे? फजर, जोहर, असर, मगरिब, इशा, पांच हो गई, ठीक है ना। फिर उसके बाद चाश्त की, वो इशराक की नमाज, छठी, फर्ज नहीं है ये लेकिन पढ़ते थे क्योंकि माशाल्लाह इबादत करने वाले थे सारे के सारे। इशराक की नमाज, फिर चाश्त की नमाज जिसको वहा कहते हैं अरबी के अंदर, ठीक है ना, फिर अवाबीन की नमाज, फिर तहज्जुद की नमाज, ठीक है ना। ये कितनी हो गई? नौ नमाजें पढ़ते थे, और इन नौ नमाजों के अंदर रिकतें कितनी होती थी? बहुत सारी रिकतें होती थी, ठीक है ना। और फिर उसके बाद कभी कभी जो है वो सलात तस्बीह वगैरह जैसी नमाजें भी पढ़ लिया करते थे, तो बहुत से दस भी नमाजें भी पढ़ा करते थे, और नौ नमाजें तो तकरीबन हर बंदा पढ़ता था, और इतनी सारी रिकतें उसके अंदर पढ़ते थे, राइट। सुन्नत मौकदा की अलग रिकतें, फर्ज की अलग रिकतें, नवाफिल उसके अलावा, ठीक है ना। तो अब ये जो कोडिफिकेशन हुई, इन्होंने सवाल किया था व्हाई डिड द सहाबा नॉट कोडिफाई द नमाज लाइक दे कोडिफाइड द कुरान, ठीक है, बिकॉज दिस वॉज ए प्रैक्टिकल थिंग, कंप्लीटली प्रैक्टिकल। इसको कोडिफाई करने की कोई तुक ही नहीं बनती थी, जरूरत ही नहीं थी इसको कोडिफाई करने की, ठीक है ना। ये तो मुस्तकिल का एक डिस्प्ले हो रहा था, मुस्तकिल का एक डिस्प्ले हो रहा था, राइट। इतने सारे लोग, इतनी ज्यादा मर्तबा, जबकि कुरान मजीद की तिलावत जो होती है ना वो ऐसे नहीं हो रही होती। उस जमाने में लाउड स्पीकर होते थे, ये जी लाउड स्पीकर चलाए हुए, उसमें कुरान मजीद की तिलावत हो रही है, तो अब उसको लिखने की जरूरत नहीं क्योंकि इतना जोर जोर से जो तिलावत हो रही है, नहीं तिलावत ऐसे तो नहीं होती थी। कुरान मजीद की तिलावत लोग इंडिविजुअली बैठ करके करते हैं, है ना भाई, अलग अलग बैठ करके कर रहे होते हैं, और जिसको याद होता है वो अपने सीने के अंदर उसको याद होता है, महफूज होता है। कुरान मजीद को कोडिफाई क्यों किया गया था जी, जरा बताए ना। कोडिफाई का मतलब लिख लेना, लिख लेना। नमाज को लिखा नहीं कि ऐसे है वो हाथ इधर बांधना है और हाथ में बांधना है और ऐसे करना है और ऐसे करना है, ये लिखा कहीं नहीं नमाज के बारे में, ठीक है ना। जबकि कुरान मजीद को लिखा गया, क्यों लिखा गया?
जिनको याद नहीं था।
तहकीक में डिफरेंस कैसे हो गया भाई जी, बताएं।
के आज और लिखे तब पर काफी लाइफ स्टाइल था।
قرآن مجید میں صحابہ تھے، روایت بہت تھوڑے تھے. قرآن مجید کو لکھا کیوں گیا؟ جی بتائیں نا. قرآن کو چینج نہ کیا جا سکے، یہ بھی صحیح ہے. سب دیکھے وہ تو ہم نے بتا دیا، ٹھیک ہے. یہ پرائیویٹلی جو ہے وہ تلاوت کرتے تھے بیٹھ کر کے. اور یہ آپ کے کہنے پتہ ہے، قرآن مجید کو شروع میں اس طریقے سے نہیں محفوظ کیا گیا جیسے کہ ایک بک فارم کے اندر. پہلے قرآن مجید جو لکھتے تھے صحابہ، وہ کیسے لکھتے تھے؟ پتوں پہ کبھی لکھ لیتے تھے، کبھی ہڈی کے اوپر لکھ لیتے تھے، کبھی کوئی کھال ہوتی تھی جانور کی، اس کو خشک کر کے اس کے اوپر تھوڑا، ہر ایک کے پاس تھوڑا تھوڑا سا قرآن مجید لکھا ہوا تھا، ٹھیک ہے نا، تھوڑا تھوڑا سا. باقی قرآن مجید یاد کرتے تھے، یاد ہوا ہوا ہوتا تھا، ٹھیک ہے نا. یہ بک فارم میں قرآن مجید کو کیوں بنانے کی ضرورت پیش آئی؟ یہی تو آپ کو پوچھ رہے ہیں. عربی ڈائلیکٹس ڈفرنٹ ہے، نہیں ڈائلیکٹس لکھے تو بڑی آتے ہیں. ہاں، جب مسیلمہ کذاب نے جھوٹی نبوت کا دعویٰ کیا ہے نا، کہ میں بھی، نعوذ باللہ، اس نے کہنا شروع کر دیا میں بھی نبی ہوں، نبی علیہ الصلوۃ والسلام کے بعد اب میں نبی بن گیا، ٹھیک ہے نا. تو اس وقت جو ہے نا، وہ صحابہ کرام کو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے اس سے جنگ کرنے کے لیے بھیجا تھا. کہاں بھیجا تھا؟ ریاض کے باہر یہ جگہ ہے، ٹھیک ہے، جبیلہ اس جگہ کا نام ہے، اور وہ اس زمانے میں یمامہ کے نام سے مشہور، ٹھیک ہے. تو وہ اتنے بڑی تعداد میں صحابہ، 3000 سے زیادہ صحابہ آئے تھے، اور یہ مسیلمہ کذاب کے جو لشکر کی تعداد تھی کتنی تھی؟ 300,000. صحابہ کتنے تھے؟ 3,000، ٹھیک ہے نا. اچھا، ان صحابہ کے اندر بہت بڑی تعداد ان صحابہ کی تھی جن کو کہ قرآن مجید حفظ تھا، حافظ قرآن تھے، ٹھیک ہے نا. لیکن اتنی بڑی جنگ جب ہوئی نا مسیلمہ کذاب کے لشکر کے خلاف، تو اس جنگ کے اندر مسلمانوں کو فتح تو حاصل ہو گئی، مسیلمہ کذاب کو بھی قتل کر دیا اور ان لوگوں کا فتنہ ختم ہو گیا بالکل، باقی لوگ جو بچ گئے تھے وہ سارے مسلمان ہو گئے، واپس مسلمان ہو گئے، ٹھیک ہے. لیکن صحابہ کی بھی بہت شہادتیں ہوئیں، بہت بڑی تعداد ہے. کتنے صحابہ شہید ہوئے تھے؟ 500 حافظ قرآن صحابہ شہید ہوئے تھے، اور ان کے علاوہ 1000 نان حافظ صحابہ شہید ہوئے. یعنی حافظ صحابہ کا مطلب کیا ہوتا ہے؟ حافظ صحابہ کا پورے قرآن کے حافظ، اور باقی جو تھے نا وہ تھوڑے تھوڑے قرآن کے حافظ تھے، ٹھیک ہے نا. تو جب 500 حافظ قرآن صحابہ شہید ہو گئے نا، اس وقت پھر حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ نے ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو مشورہ دیا کہ اگر اتنی بڑی تعداد میں حفاظ کرام شہید ہوتے گئے تو پھر ہمیں کوئی بچے گا نہیں کہ جس کو پورا کا پورا قرآن مجید یاد ہو. تو آپ ایسا کیجئے کہ قرآن مجید کو ایک بک فارم میں لکھ لیجئے، جمع کر لیجئے، ٹھیک ہے نا. تب جو ہے وہ صحابہ نے ابو بکر صدیق رضی اللہ عنہ کے حکم کے اوپر حضرت زید بن ثابت رضی اللہ تعالیٰ عنہ نے ساتھ قرآن مجید کو پھر بک فارم میں جمع کرنا شروع، ٹھیک ہے نا. کیونکہ قرآن مجید ایسی چیز نہیں جس کو کہ آپ ڈسپلے کرتے رہے یا لاؤڈ اسپیکر کے اوپر شارٹ کرتے ہیں کہ ابھی سب سن رہے ہیں تو سب کو پتا ہے کیا ہو رہا ہے نا. لاؤڈ اسپیکر تو تھا ہی نہیں، اور نہ صحابہ جو ہے لاؤڈ اسپیکر کے طریقے سے تلاوت کیا کرتے، ٹھیک ہے نا. لیکن نماز کا کیا معاملہ تھا؟ ہر صحابی، نماز فرض ہے رائٹ، اور جو نماز نہیں پڑھتا اگر وہ کہے کہ نہیں کوئی ضرورت نہیں ہے بس ٹھیک ہے، تو بندہ مسلمان ہی نہیں آتا اس کے بعد، ٹھیک ہے. تو نماز کا تو یہ معاملہ تھا کہ بھائی مستقل ڈسپلے پہ نماز چل رہی تھی، اس وجہ سے نماز کو ریکارڈ نہیں کیا گیا، لکھا نہیں کیا، پوریفائی نہیں کیا گیا، ٹھیک ہے. تو نماز کے جو طریقے ہیں نا، کہ ایسے پڑھنا سنت ہے کہ ویسے پڑھنا سنت ہے، یہ پھر کتابوں کے اندر لکھی ہوئی فارم میں نہیں بلکہ یہ لوگوں کے عمل کو دیکھ کر کے سیکھا گیا، ایسے نماز پڑھنی چاہیے، ایسے نماز پڑھنی چاہیے، ٹھیک ہے. اس وقت آپ کے اوپر فرض ہی نہیں تھی، تو آپ کو پھر سنی جائیں گے. جنگ یرموک میں 70 حفاظ کرام شہید ہوئے، ٹھیک ہے. تو بھائی آپ
کو بس ایک بات یاد رکھنی چاہیے کہ اگر کوئی بھی یہ کہے نا کہ امام ابو حنیفہ کو کیوں فالو کرتے ہو، امام شافی کو کیوں فالو کرتے ہو، نبی صلی اللہ علیہ وسلم کو کیوں نہیں فالو کرتے، تو اس کو یہی جواب دینا چاہیے کہ نہیں، ہم امام ابو حنیفہ کو فالو نہیں کرتے. ٹھیک ہے نا، اس طریقے سے اگر دیکھا جائے ہم ان کو فالو نہیں کرتے، ہم ان کو فالو نہیں کرتے، ہم صرف ان کے تحقیق کو، ان کے ریسرچ کو، بلکہ جو پراپر ورڈ ہے اس کا کیا ہے، ان کے اجتہاد کو فالو کرتے ہیں، ہم ان کے اجتہاد کو فالو کرتے ہیں، ہم ان کو نہیں فالو کرتے، ہم فالو نبی علیہ الصلوۃ والسلام کو ہی کرتے. ٹھیک ہے نا، بس ہم صرف نبی علیہ الصلوۃ والسلام کو فالو کرتے ہیں، کو نہیں پائیں گے، ان کا خالی جو ہے وہ اجتہاد کا ڈفرینس ہے، دیٹس اٹ. ٹھیک ہے، اور کچھ نہیں. ٹھیک ہے، اچھا اگر کوئی کہے کہ نہیں ان کو نہیں فالو کیا، ان کو امام ابو حنیفہ کو تم دیکھو ہی نہیں بالکل، ان کا اجتہاد کیا ہے تم ان کو دیکھو ہی نہیں، یعنی انہوں نے جو ریسرچ کری اس کو تم دیکھو ہی نہیں، تم جو ہے نا وہ ڈائریکٹ حدیث کی کتابیں اٹھاؤ اور حدیث کی کتابوں میں جو لکھا ہوا نبی علیہ السلام نے ایسے یہ کیا یہ کیا یہ کیا یہ کیا یہ کیا, یہ کیا, یہ کیا. تم وہاں سے جو ہے وہ دیکھ لو کہ آپ نے کیا کیا تھا، وہ کرنا شروع کر دو. تو اس کا مطلب کیا ہوگا، بڑے بچوں سے خالی سوال ہے، اس کا مطلب کیا ہوگا کہ وہ یہ آپ کو کہہ رہا ہے کہ تم جو ہے نا خود اجتہاد کرو، ہے نا، تم خود اجتہاد کرو، خود ریسرچ کرو کہ نبی علیہ السلام نے کیسی نماز پڑھی. اب یہ جو ہم ریسرچ اگر ہم کریں تو کیا ہمارے پاس اتنا علم ہے کہ جس کو یوز کر کے ہم یہ ریسرچ کر سکیں، جتنا علم امام ابو حنیفہ کے پاس تھا یا امام شافعی کے پاس تھا یا امام احمد کے پاس تھا؟ ہمارے پاس تو اس کا یعنی 0.1% بھی علم نہیں ہے، تو ہم کیسے اجتہاد کریں؟ اور پھر اس کے بعد وہ جتنے نیک تھے، جتنا وہ جو ہے وہ اللہ سے ڈرنے والے تھے اور جتنا وہ اللہ تعالیٰ سے محبت کرنے والے تھے، ہم ہیں اتنے محبت کرنے والے، اتنا اللہ تعالیٰ سے ڈرنے والے، ہم تو اس کا 0.00001% بھی اتنے نیک نہیں. تو اگر کوئی ہمیں کہہ رہا ہے کہ بھئی تم خود سے اجتہاد کرو تو اس کا مطلب کیا ہے؟ Either he doesn't know what he's talking about. He has no idea what he's talking about. ٹھیک ہے نا، یا یہ کہ بڑے لوگوں کے لیے جو سن رہے ہیں ان کے لیے کہ actually what he's trying to do is to cut us off from our teachers. ٹھیک ہے نا، from our scholars. ہمارے scholars کے بارے میں وہ ہمیں جو ہے نا وہ چاہتا ہے کہ ہمارے دل میں ان کے بارے میں نفرت پیدا ہو جائے، بدگمانی پیدا ہو جائے. یہ صرف اور صرف یہ ریزن ہوتی ہے سر. ٹھیک ہے، تو یہ بات ہو گئی. اب اس کے بعد جو ہے نا وہ اگلا ٹاپک جو ہم شروع کر رہے ہیں، جو اگلی کلاس میں انشاءاللہ ہم آگے چلائیں گے، ابھی تھوڑا سا ٹائم رہ گیا ہے، تو یہ ہے کہ جب نبی علیہ الصلوۃ والسلام جو ہے نا مدینہ منورہ میں اسٹیبلش ہو گئے، تو آپ صلی اللہ علیہ وسلم نے پھر جو مدینہ منورہ کے یہودی تھے ان کے ساتھ پھر ایک اگریمنٹ کیا تھا. یہ ہم نے پچھلی دو تین کلاس پہلے بھی یہ بات کری تھی کہ ان کے جو تین ٹرائبس ہیں نا، ان تین ٹرائبس کے ساتھ ایک ایگریمنٹ کیا تھا. ٹھیک ہے نا، یہودی کیا کرتے تھے کہ نبی علیہ السلام کو یہ جانتے تھے کہ یہ سچے نبی ہیں، ان کی ساری نشانیاں ہمارے پاس موجود ہیں، تورات کے اندر بھی موجود تھی، ان کو ویسے بھی پتا تھی بہت ساری باتیں، لیکن یہ آپ صلی اللہ علیہ وسلم کو نبی مانتے نہیں تھے. اس کی وجہ کیا تھی کہ یہ لوگ جو تھے نا یہ بہت زیادہ کیا تھے، پڑھے لکھے لوگ، لیکن بہت زیادہ ان کے پاس دین کا علم تھا، لیکن اچھا یہ دین کے ان کے پاس بہت زیادہ علم تھا دین کا. ٹھیک ہے، کیونکہ یہ موسیٰ علیہ السلام کو فالو کرتے تھے، یہ عیسیٰ علیہ السلام کو بخاری یہودی فالو نہیں کرتے تھے، زکریہ علیہ السلام اور موسیٰ علیہ السلام اور یحییٰ علیہ السلام اور ان سب کو یہ نبی مانتے تھے، ان سب کو جائے. ٹھیک ہے، تو علم ان کے پاس بہت تھا، کیا یہ اپنے علم کے اوپر عمل نہیں کرتے تھے؟ نے سب کو شہید نہیں کیا تھا، ایک دو زکریا علیہ السلام کو شہید کیا تھا ان لوگوں نے، یہودیوں نے، انہوں نے یحییٰ علیہ السلام کو شہید کیا. ٹھیک ہے، یا کروایا تھا یا کیا تھا. تو یہ ان کے پاس علم تھا، بہت زیادہ علم تھا، اور یہ اپنے علم کے اوپر عمل بھی کرتے تھے. ٹھیک ہے نا، کیونکہ یہ اپنی نمازیں بھی پڑھتے تھے، ٹھیک ہے نا، اور یہ جو ہے وہ داڑیاں بھی رکھتے تھے، اور یہ لباس بھی جو ہے نا وہ کافروں کی طرح کا لباس بھی پہنتے تھے، اور یہ پڑھتے تھے، پڑھاتے تھے بہت، یعنی یہ صرف ان کے پاس علم نہیں تھا، یہ اپنے دین کے اوپر عمل بھی بہت زیادہ کرتے تھے, لیکن پھر بھی انہوں نے نبی علیہ الصلوۃ والسلام کی مخالفت کیوں کری تھی؟ کیونکہ حسد کرتے تھے, کیونکہ وہ بنی اسرائیل میں سے نہیں تھے آپ صلی اللہ علیہ وسلم, ٹھیک ہے نا, وہ آپ صلی اللہ علیہ وسلم جو ہے وہ بنی اسماعیل میں سے تھے, ٹھیک ہے. لیکن کیوں انہوں نے اتنی نشانیاں جاننے کے باوجود نبی علیہ الصلوۃ والسلام کے, انہوں نے نبی علیہ الصلوۃ والسلام سے حسد کیوں کیا؟ کیونکہ بھئی اللہ کے نبی ہیں اور اللہ تعالیٰ کی تو بات ماننا ان کو پتا تھا کہ اللہ کی بات مانو, اگر نہیں مانو گے تو پھر جو ہے جہنم میں جانا پڑ جائے گا. اور پھر بھی کیوں حسد تھا ان کو؟ اس کی وجہ کیا تھی؟ کیونکہ ان کے دلوں کے اندر جو ہے نا وہ تھیں روحانی بیماریاں, ٹھیک ہے نا. یہ روحانی بیماریاں کیا ہوتی ہیں؟ جیسے آپ کی جسمانی بیماریاں, کسی کو جو ہے وہ کینسر ہو جاتا ہے, کسی کو جو ہے وہ ہارٹ ڈیزیز ہو جاتی ہے, کسی کو بخار کسی وجہ سے ہو جاتا ہے. تو اس طرح جسمانی بیماریاں ہوتی ہیں, اسی طرح روحانی بیماریاں بھی ہوتی ہیں, ٹھیک ہے نا. روحانی بیماریاں جن میں کہ سب سے بری روحانی بیماری ہوتی ہے وہ کیا ہوتی ہے؟ تکبر کی, ٹھیک ہے نا. اچھا تکبر کی روحانی بیماری کیا ہوتی ہے؟ کیا مطلب ہے تکبر بتائے گا؟ اپنے آپ کو بڑا سمجھنا, دوسرے کو چھوٹا سمجھنا, حقیر سمجھنا. ٹھیک ہے, بٹ اور کوئی بتائے مزید تکبر کا مطلب کیا ہوتا ہے؟ کیا چیز؟ ایگو. ایگو تو خالی یار انگریزی کا ایک ورڈ آپ نے بتایا نا, ایگو کا کیا مطلب ہوتا ہے؟ جی داؤد بھائی نے بالکل صحیح جواب دیا کہ تکبر کا مطلب یہ ہوتا ہے کہ آپ کے پاس کوئی چیز ہے جو دوسرے کے پاس نہیں ہے, ٹھیک ہے. اب جو چیز آپ کے پاس ہے نا, اب آپ اس کے بارے میں یعنی آپ یہ سوچنا ہے کہ میں چونکہ میرے پاس یہ والی چیز موجود ہے نا, اس وجہ سے میں اس سے بہتر ہوں. ایسی ہوا میں سوچنا یعنی میں اس سے بہتر ہوں, حالانکہ آپ کے پاس کوئی چیز ایسی نہیں. مثال کے طور پر آپ غریب ہیں اور ایک بندہ جو ہے وہ امیر ہے, اس کے پاس بہت زیادہ پیسہ ہے, آپ کے پاس بالکل پیسہ نہیں, ٹھیک ہے نا. اب آپ سمجھ رہے ہیں کہ نہیں میں اس سے زیادہ مالدار ہوں, اس سے زیادہ امیر ہوں, یہ تکبر ہے, ٹھیک ہے. نہیں کیا خوش فہمی, صحیح جواب دیا آپ نے بالکل. یہ خوش فہمی ہے یا غلط فہمی ہے یا سیدھی سی بیوقوفی ہے؟ بیوقوفی ہے نا. امیر وہ ہے, آپ غریب ہیں اور آپ کہہ رہے نہیں میں اس سے زیادہ امیر ہوں, کیا ہے؟ بیوقوفی ہے اور کچھ نہیں, ٹھیک ہے نا. تکبر اس کو کہتے ہیں کہ آپ کے پاس زیادہ پیسے ہیں اور اس کے پاس پیسے نہیں ہیں. اب آپ کہہ رہے ہیں کہ جی میں زیادہ اچھا ہوں کیونکہ میں زیادہ پیسے ہیں, اس کے بعد پیسے نہیں ہے اس وجہ سے میں زیادہ اچھا ہوں, اس کو تکبر کہتے ہیں, ٹھیک ہے نا. اسی طریقے سے یہ بھی ہوتا ہے کہ آپ جو ہے نا وہ تہجد پڑھتے ہیں, آپ تہجد پڑھتے ہیں اور دوسرا بندہ جو ہے تہجد کی نماز نہیں پڑھتا, ٹھیک ہے. تو اب آ کے میں زیادہ اچھا ہوں کیونکہ میں تہجد پڑھتا ہوں, وہ تو نہیں پڑھتا. یہ کون سا والا تکبر ہوا؟ عمل والا تکبر, ٹھیک ہے نا. اس کو کہیں گے عملی تکبر. پہلے والا تکبر کو کیا کہیں گے؟ مالی تکبر, ٹھیک ہے نا, کہ میرے پاس زیادہ مال ہے اس کے پاس کم مال ہے اس وجہ سے میں بہتر ہوں, اس کو مالی تکبر کہیں گے, رائٹ. ویلتھ بیسڈ. ایک ہے عمل والا تکبر, میں تہجد پڑھتا ہوں وہ تہجد نہیں پڑھتا, میں زیادہ بہتر ہوں وہ کم بہتر, وہ بندہ ہے کیونکہ وہ نہیں پڑھتا, اس کو کیا کہیں گے؟ عملی تکبر. اور ایک ہوتا ہے علمی تکبر, میرے پاس زیادہ علم ہے اس کے پاس علم نہیں ہے, میں زیادہ بہتر ہوں وہ نہیں ہے, اس کو کیا کہیں گے؟ علمی تکبر, ٹھیک ہے جی. ہاں یہودی جو تھے نا ان کے اندر جو تکبر تھا وہ اصل میں ہر قسم کا تکبر تھا ان کے اندر, لیکن سب سے زیادہ تکبر علمی تکبر, کہ ہمارے پاس سب سے زیادہ علم ہے اور آسمانی کتابوں کا علم ہے, اللہ تعالیٰ کے بارے میں پتا ہے, نبیوں کے بارے میں پتا ہے, دنوں کو تو پتا ہی کچھ نہیں, ہے نا. علمی تکبر سب سے زیادہ تھا, لیکن عملی تکبر بھی تھا. دیکھو ہم کتنی اچھی سویلائز قسم کی زندگی, اتنا اچھا ہماری زندگی ہے, اتنے اچھے ہمارے گھرانوں کے اندر جو ہے وہ کلچر ہے اور हम अच्छे से रहते हैं, और ये जंगली किस्म के लोग हैं, ये तो उनको तो खाना पीने का भी तरीका नहीं आता, इनको तो जो है वो कांटे चम्मच से यूं करके ऐसे करके खाना नहीं आता, हमें जो है ना अच्छे तरीके से खाना भी आता है। अमली तकबर था भी इनके अंदर था, और माली तकबर भी था। क्यों? इसलिए कि ये लोग जो थे ना, ये बड़े बिजनेसमैन भी थे, और ये लोगों को लोन्स देते थे और फिर इंटरेस्ट के ऊपर जो है वो वापस लिया करते थे, माल पैसा भी इनके पास बहुत ज्यादा था, तो इनके अंदर माली तकबर भी, ठीक है, देते थे, ठीक है ना, पैसा देते थे फिर उसके बाद सूद देते थे, ठीक है जी। तो इस तकबर की रूहानी बीमारी का इन्होंने कोई इलाज नहीं किया, ठीक है, कोई बीमारी होती है तो फिर बीमारी को आप छोड़ देते, बीमारी और बढ़ जाती है, उसका इलाज करना पड़ता है, इन्होंने कोई इलाज नहीं किया, बस इल्म हासिल करते रहे और अमल करते रहे जितना करना चाहते थे, तो इस वजह से इनका तकबर एकदम फूलता रहता था, इस वजह से इन्होंने नबी अलैहिस्सलाम का इनकार कर दिया, वरना इनको पता था कि ये अल्लाह के नबी ही है, ठीक है। यहाँ पे हम अपनी क्लास खत्म कर देते हैं, अनलेस के आपके पास कोई सवाल है ऑनलाइन या ऑन साइट। जी हमको वेट क्यों कर रहे थे? इसको जो है ना वो उसके नबी अलैहिस्सलाम को वेट का वेट इसलिए कर रहे थे क्योंकि इनके अंदर अपने फैमिली का तकब्बुर, फैमिली का भी तकब्बुर, जिसको के खानदानी तकब्बुर कहेंगे जी, कि हमारी फैमिली ज्यादा अच्छी है और इन अरबों की फैमिली अच्छी नहीं, तो ये नबी अलैहिस्सलाम का वेट क्यों कर रहे थे भाई? नहीं वेट वो इस खुशफहमी में थे कि अल्लाह ताला ने तो जिस तरह अब तक सारे नबी जो है वो बनी इसराइल में भेजे ना, तो आखिरी नबी भी बनी इसराइल में आएंगे, तो अच्छा है अगर हमारी अपनी फैमिली में से होंगे तो हमें मजा आ जाएगा है? लेकिन एक और भी वजह थी जो हम पीछे बहुत पहले क्लास के अंदर डिस्कस कर चुके हैं, किसी को याद? ये कोई और
क्या लिखा है उन्होंने, नबी के आने का इल्म था।
हाँ इल्म तो इनको था, और ये बड़ा एंशियसली वेट, एक होता है इल्म है ठीक है ना, लेकिन वी डोंट केयर, हम ही अपने कामों में लगे हुए, आई डोंट केयर, वो आ जाएंगे, वे जब आना होगा तो आ जाएंगे, लेकिन नहीं ये ऐसे वेट नहीं कर रहे थे, ये बहुत एंशियसली वेट कर रहे थे, लाइक दे वर रियली लुकिंग फॉरवर्ड टू इट, कि अल्लाह के नबी आने वाले हैं, उसी वजह से मूव करके इधर आ गए थे, है ना, शाम छोड़ करके अपने घर इधर आके सेटल हो गए थे जी। इनको पता था कि जब ये आएंगे तो क्या होगा ये कि ये आकर के जो है ना ये हमारे लीडर बनेंगे, और इन लीडर के साथ मिल करके जो है ना हम अपने सारे दुश्मनों को मार देंगे, खत्म कर देंगे, है ना, और हम जो है ना फिर पूरी दुनिया के ऊपर कब्जा कर लेंगे, ठीक है ना, वी विल बी द रूलर्स ऑफ द वर्ल्ड, ठीक है ना। अभी जाल के भी इसीलिए वेट कर रहे हैं, आएगा तो करो, हम जरूर लड़ेंगे, ठीक है। तो ये बाकायदा कहते थे मदीना मुनव्वरा में जो अरब लोग थे ना, अंसार और जो यानी जो औस और खजरज के जो कबीलों के अरबी जो लोग रहते थे मदीना मुनव्वरा में, ये उनको कहते थे बच्चू तुम जो है ना तुम बड़े लड़ाई झगड़ा तुम्हें बड़ा बड़ा तलवार तुम्हें बड़ी अच्छी चलानी आती है और तुम्हें जंगे करनी आती है, बच्चू ठहर जाओ जरा आने वाले हैं, लिटरली इस तरीके से कह रहे जैसे हम बच्चों कहते हैं ना, ठीक है, आने वाले हमारे आएंगे ना फिर उनके साथ मिल करके हम तुम्हें सबक सिखा देंगे, तुम क्या समझते हो अपने आप, हम तुम्हें जो है ना वो हरा देंगे, तुम्हें गुलाम बना देंगे, तुम्हें ये कर देंगे वो कर देंगे, बस आने दो जरा उनको, ठीक है ना, इस वजह से वो वेट कर रहे थे, ठीक है। लेकिन जब आए तो कहते हैं कि नहीं कोई आई नहीं है, हत्ता कि एक था उसका नाम भी बल्कि ये क्या नाम था, बड़ा मुश्किल से नाम है उसका, उसका नाम था सलाम बिन मुश्कम, सलाम बिन मुश्कम। तो उसके पास जो है ना जब लोग आए ना और उससे कहा कि तुम तो हमें कहते थे कि वो आने वाले हैं और हमें पता है कि उनकी क्या क्या निशानियां होंगी और फिर तुम उनके साथ मिलकर के जो है ना वो हमें जो है वो मारोगे, तो अब वो आ गए हैं और तुम्हें भी पता चल रहा है कि वो कौन है, सारी निशानियां तुम्हें पता है, तो अब तुम उनको क्यों नहीं मान रहे, ठीक है। तो उसने क्या जवाब दिया, तो वो कहते हैं कि ये जो आए हैं ना उनमें कोई निशानी नहीं है, तो इस वजह से मैं नहीं मानता हूं, क्या कह रहा था ये,
آپ صلی اللہ علیہ وسلم کے اندر ساری نشانیاں تھیں اور ان لوگوں نے دیکھ بھی لی تھی لیکن جھوٹ بولتے تھے کہ نہیں ان کے اندر تو کوئی نشانی ہے ہی نہیں. جب اس نے یہ بات کری نا سلام بن مشکم نے ٹھیک ہے, تو اللہ تعالیٰ نے پھر ایک آیت نازل فرمائی سورہ بقرہ کی. لیکن عجیب اس آیت کے اندر اللہ نے فرمایا کہ وَلَمَّا جَاءَهُمْ كِتَابٌ مِّنْ عِنْدِ اللَّهِ, جب ان لوگوں کے پاس نا اللہ تعالیٰ کی طرف سے کتاب آ گئی یعنی قرآن مجید جو نبی علیہ السلام لے کر کے آ گئے, وَصَدَّقُوا لِمَا مَعَهُمْ, جو کہ تصدیق کرتی تھی ویریفائی کرتی تھی ان کی تورات کی, تورات کے اندر جو چیزیں لکھی تھی قرآن مجید جو ہے وہ اس کو کنفرم کرتا ہے کہ ہاں واقعی اللہ تعالیٰ صرف ایک ہے اور اللہ تعالیٰ نے نبیوں کو بھیجا اور آخرت اور یہ ساری چیزیں قرآن مجید میں ٹھیک ہے. وَكَانُوا مِن قَبْلُ يَسْتَفْتِحُونَ عَلَى الَّذِينَ كَفَرُوا, اور اس سے پہلے جو ہے نا یہ لوگ کافروں کو کہتے تھے کہ جب وہ آخری والے آئیں گے نا قرآن لے کر کے آئیں گے نا تو اپنی کتاب لے کر آئیں گے تو ہمیں جو ہے نا پھر تمہارے اوپر فتح مل جائے گی, وی ول کانکر یو, وی ول ڈیفیٹ یو, ہے نا, وی ول ون اوور یو, ٹھیک ہے نا. پھر کیا ہوا اللہ تعالیٰ فرماتے ہیں فلما جاءہم ما عرفوا, پھر اس کے بعد جب وہ آ گئے جن کو یہ پہچانتے تھے کفروا بھی تھی, تو ان لوگوں نے ان کا انکار کر دیا, جن کو پہچان رہے ہیں اور جن کے بارے میں اس سے پہلے یہ کافروں کو کہتے تھے بچوں آنے دو ان کو پھر ہم تمہیں ماریں گے ان کے ساتھ مل کر کے, ٹھیک ہے نا, جب وہ آ گئے انہوں نے انکار کر دیا. فلعنہ اللہ علی الکافرین, فرماتے ہیں ان انکار کرنے والوں کے اوپر اللہ کی لعنت, یعنی اللہ تعالیٰ کی رحمت سے محروم ہو گئے, اللہ تعالیٰ کی رحمت ان سے دور ہو گئی, ان کے اوپر پھٹکار ہے, جہنم میں جائیں گے یہ لوگ اس طرح سے کرنے کی وجہ سے. ٹھیک ہے, بہت دیر ہو گئی, ہم کلاس تو روک رہے ہیں, باقی سوال تو ہم بعد میں بھی جی آپ پوچھ رہے ہیں. نہیں دجال کا منکار نہیں کریں گے, کیوں نہیں کریں گے, دجال آئے گا میوزک شوزک لے کر کے آئے گا, الٹی سیدھی بری بری باتیں کر آئے گا, اور جو پہلے سے بری بری باتیں کر رہے ہوں گے دجال کہے گا اور کرو اور مزے کرو اور اچھے اچھے مزے کرو تم, ہے نا, اب اس کو کون انکار کرے گا کہ ہاں بھائی یہ ٹھیک ہے یہ بڑا اچھا لیڈر ہے, نا, پیچھے جو نبی آتے تھے نا وہ کہتے تھے مت کرو یہ ساری باتیں, رائٹ, یہ جو تم الٹی سیدھی گندی باتیں کرتے ہو, لوگوں کو مارتے ہو, جھوٹ بولتے ہو, مت کرو یہ ساری باتیں, تو انہوں نے کہا یہ کون آگے بھی ہمیں روکنے والے, چلو چلو ہم تمہیں نہیں مانتے. ٹھیک ہے, سجال آ کے کہے گا بہت اچھا کر رہے ہو اور مارو لوگوں کو پکڑ کے, کہے گا ہاں ٹھیک ہے یہ ہمارا لیڈر ہے, ٹھیک ہے, اس وجہ سے ٹھیک ہے وہ سجال کے انکار بھی کریں گے. جزاک اللہ اگر ہم سینے پر ہاتھ باندھے اس نیت سے کہ ہم سب نے باندھا تھا تو کیا ہمیں ثواب ملے گا, یہ ایک بہت لمبی ڈسکشن ہے, ابھی اس کا جواب ہم آپ کو نہیں دے رہے, ٹھیک ہے, کہ اگر ہم اس نیت سے باندھیں ایک آدھ دفعہ آپ باندھ سکتے ہیں ثواب کی نیت سے, کیے نبی علیہ السلام نے یہ کیا تھا, لیکن اگر آپ اس کو عادت سمجھنا شروع کر دیں گے نا تو یہاں پر غلطی ہو جائے گی, کیونکہ یہ آپ صلی اللہ علیہ وسلم کی عادت نہیں ہے, اور چونکہ وہ ایک الگ ڈسکشن ہے ابھی آپ کو سمجھ میں نہیں آئے گی. ٹھیک ہے, السلام, ہمارے حضرت نا ایک دفعہ گرین پگڑی باندھی, ٹھیک ہے, تو وہ گرین پگڑی جو ہے وہ باندھنے سے ان کو گناہ تو نہیں ملا, کیوں, اس لیے کہ نبی علیہ السلام نے ایک دفعہ باندھی تھی, نہیں باندھی, لیکن اس کو سنت نہیں سمجھا, سنت جو ہے وہ سفید پگڑی کو ہی سمجھا, وہ سفید پگڑی باندھ, اسی طریقے سے ہاتھ باندھنے کا بھی معاملہ ہے, کہ بھائی ایک منٹ بس کو میں لیو کر لوں.